أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ہمارے چھٹے امام صادق یاد محمد حضرت امام جعفر صادق علیہ السلام والسلام امام نے ایک شخص کے جواب میں جس کا سوال یہ تھا کہ مولا ایک شخص آپ کو تو دوست رکھتا ہے لیکن آپ کے دشمنوں سے براہت میں کمزوری محسوس کرتا ہے
اور دشمنان ہے
اس کے بارے میں آپ کا کیا خیال ہے؟ امام نے فرمایا افسوس جو ہماری محبت کا دعویٰ کرے اور ہمارے دشمنوں سے براہت نہ کرے وہ جھوٹا ہے. لیکن یہاں پر میں ایک بات ضرور کہنا چاہوں گا کہ براہت کا مطلب گالی نہیں ہے, براہت کا مطلب فحش نہیں ہے, براہت کا مطلب اپنے تہذیب اور ادب کے دائرے سے خارج ہونا نہیں ہے. براءت یعنی بیزاری, تبرع تولا کے طریقے سے فروع دین میں, جس طریقے سے نماز روزہ حج زکوٰۃ خمس جہاد نیکی کی ہدایت کرنا برائی سے روکنا یہ سب فروع دین میں ہے, ایسے ہی تبرع بھی فروع دین میں ہے. نماز واجب ہے کہ نہیں واجب ہے؟ لیکن نماز واجب ہونے کی کچھ شرطیں ہیں. نماز ایسے ہی نہیں پڑھ سکتے آپ. نماز کب پڑھنا ہے, کہاں پڑھنا ہے, کتنی رکعت پڑھنا ہے, صبح کو کتنی پڑھنا ہے, مغرب میں کتنی پڑھنا ہے, یہ کون بتائے گا؟ یہ بتائے گا ہمارا مرجع, یہ بتائے گا ہمارا مرجع. نماز واجب ہے لیکن 24 گھنٹے نماز نہیں ہے, وقت کے ساتھ نماز ہے. ایسے ہی تبرع شریعت میں ہے, واجب ہے لیکن موقع محل وقت حالات کہاں ہم کو کیا پہننا ہے, کہاں ہم کو کیا کرنا ہے, اس کے سلسلے میں جو ہمارے مرجع کا حکم ہو اس کے مطابق عمل کرنا ہے. اور دوسرے یہ کہ رہا مسئلہ لعنت کا, تو لعنت ایک عمل ہے جس طریقے سے صلوات, صلوات ایک بہترین عمل ہے, ایسے ہی لعنت ایک بہترین عمل ہے. لعنت صلوات جس طریقے سے آپ صلوات آپ پوری تسبیح صلوات کی پڑھتے رہیے, 24 گھنٹے محمد اور آل محمد پر درود پڑھتے رہیے, جمعے کے دن 1000 مرتبہ صلوات پڑھنا مستحب ہے کہ جمعے کے دن انسان 1000 مرتبہ محمد اور آل محمد پر درود بھیجے. کیا مطلب؟ یعنی تسبیح ہاتھ میں لے رہے ہو صبح سے لے کے اور شام تک, اللہم صلی علی محمد وعلی محمد, اللہم صلی علی محمد وعلی محمد, اللہم صلی علی محمد وعلی محمد. جس طریقے سے جمعے کے دن آل محمد پر صلوات بھیجنا مستحب ہے, ایسے ہی عاشورے کے دن دشمنان آل محمد پر لعنت بھیجنا مستحب ہے. کیا مطلب؟ ہاتھ میں تسبیح لے لو اور ہاتھ میں تسبیح لینے کے بعد اللہم لعن قتلت الحسین واصحابی, اللہم لعن قتلت الحسین واصحابی, اللہم لعن قتلت الحسین واصحابی. تو تبرع جزو دین ہے, جزو اسلام ہے, اس کا حکم شریعت میں ہے, لیکن جس طریقے سے نماز کی شرطیں ہیں, نماز کے قانون قاعدے ہیں, اسی طریقے سے اس کی بھی شرطیں ہیں, اس کے بھی قانون قاعدے ہیں, اور اسی کے مطابق ہم کو عمل کرنا چاہیے. اس مالک کی بارگاہ میں دعا ہے بارہ الہ ہم سب کو معصومین علیہ الصلوۃ والسلام کی سیرت پر چلنے کی توفیق عطا فرما, ہمارے گناہوں کو معاف فرما, ہمارے امام کے ظہور میں تعجیل فرما. بسم اللہ الرحمن الرحیم. اِنَّا عَطَيْنَكَ الْكَوْثَرَ فَصَلِّ لِرَبِّكَ وَانْحَرْ اِنَّ شَانِئَكَ هُوَ الْأَبْتَرُ. الرحيم الحمد لله رب العالمين الصلاة والسلام على رسوله الكريم سيدنا ونبينا وشفيع المذنبين أبي القاسم محمد المعصومين المظلومين ولعنة الله على عدائهم أجمعين من يومنا هذا إلى قيام يوم الدين رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي أما بعد فقد قال الله الحكيم في القرآن الكريم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيد المرسلين وشفيع المذنبين نبينا محمد صلى الله عليه وآله
دو مہینے آٹھ دن
اور اس سال جو سربلندی مذہب تشیع اور مذہب اہل بیت کو اس عزاداری نے ادا کی، جیسے جیسے دشمنوں کی سازشیں اس مذہب اہل بیت مذہب تشیع کے سلسلے میں ایک طرف باہری حملے، دوسری طرف اندرونی اٹیک، لیکن یہ عزاداری سید الشہداء ہے جو دونوں محاذوں کے اوپر باہری حملوں کا جواب دی اور اندرونی حملوں کا جواب دی، اور یہی وجہ ہے کہ دشمن نے بہت ہی باریک بینی کے ساتھ اس بات کو محسوس کیا ہے کہ اگر کوئی قوم چیلنج ہے پورے ورلڈ کے لیے، اور خود جو اس وقت یہودیت اور عیسائیت اور وہابیت اور ان کے جو فتنے اور سازشیں ہیں ان کے مقابلے میں اگر کوئی چیلنج ہے تو یہ مذہب تشیع مذہب اہل بیت، لہذا اس کو کیسے ڈیمیج کیا جائے، ان کو کیسے توڑا جائے، ان کو کیسے بکھیرا جائے، ان میں کیسے اختلاف پیدا کیا جائے، اس کے لیے انہوں نے دو طریقے اختیار کیے، ایک تو یہ کہ باہر سے اٹیک کیا جائے، دوسرے یہ کہ اندر سے کچھ ایسی وچار دھارائیں، ایسی باتیں، ایسے خرافات ایجاد کر دیے جائیں کہ جس کے نتیجے میں یہ پوری قوم بکھر کے رہ جائے، اور جب بکھر کے رہ جائے گی تو ظاہر سی بات ہے کہ اس قوم کو استعمال کرنا اور پھر اس کے بعد پھر ان کی قوت اور طاقت جب ختم ہو جائے گی تو پھر یہ کسی لائق نہیں رہیں گے، لیکن اس کے لیے انہوں نے دیکھا کہ دو چیزیں اہم ہیں، ایک ہے عزاداری اور دوسرے ہے مرجعیت، لہذا اس وقت جو مین اٹیک ہے دشمن کا وہ اسی عزاداری اور مرجعیت پر ہے، آپ دیکھ لیجیے، آپ کی نظر اگر ورلڈ لیول کے اوپر جو اس وقت نیوز سائٹیں ہیں، نیوز چینل ہیں، یا خود سوشل میڈیا، خود غیروں کے یہاں تو جو میسج کا آواگوان ہے وہ تو ہے ہی ہے، میں اپنے سماج کی بات کر رہا ہوں، سوشل میڈیا کو اٹھا کر دیکھیے، سوشل میڈیا میں بھی جو اس وقت اٹیک ہے وہ دو چیزوں کے اوپر، ایک عزاداری ہے سید الشہداء، اس کا وقار کیسے ختم کیا جائے اور اس کو بس محدود رسموں میں کیسے محدود کیا جائے کہ بس یہ پوری قوم کچھ مخصوص چیزوں کو لے کے انہیں کی پیپس لگی رہے اور باقی جو اصل مقصد سید الشہداء ہے، اصل عزاداری ہے سید الشہداء کا جو ہدف ہے اس سے غافل ہو جائے، ایک تو یہ، دوسری طرف اس قوم کو جو چیز سنبھالے ہوئے ہے پورے قوم کو مرکزیت جس نے عطا کی ہے وہ ہے مرجعیت، لہذا مرجعیت کو کیسے ڈیمیج کیا جائے، مرجعیت کو کیسے ختم کیا جائے، عزیزان محترم میں نے عرض کیا کہ حقیقت میں یہ سال حقیقت میں عزاداری سید الشہداء اور مرجعیت کی سربلندی کا سال تھا، اس سلسلے میں دو مثالیں آپ کی خدمت پیش کروں تو خدا کرے کہ وقت کے اندر اندر میری بات تمام ہو جائے، سیریا میں جو کچھ ہوا آپ سب جانتے ہیں، پورے مڈل ایسٹ نے جن جو حالات پیدا کیے گئے آپ سب واقف ہیں، مڈل ایسٹ کے حالات سے فائدہ اٹھا کر سیریا کے اوپر اٹیک، جبکہ سب کو پتا ہے کہ سیریا کی عوام آج بھی حکومت کے ساتھ ہے، اگر حکومت کے ساتھ نہ ہوتی تو اس طریقے سے حکومت پائیدار نہ رہ سکتی آزادی کے ساتھ، اور آئے دن ایسے ہی احتجاج اور نظر بندی اور جیل اور قید و بند اور مار کاٹ ہوتی جیسے بحرین ہو رہا ہے، کہ وہاں بھی حکومت ہے لیکن وہاں آپ جانتے ہیں کہ ہر روز مظلوموں کی آوازیں بلند ہیں، لیکن سیریا میں حکومت کے خلاف کسی مظلوم کی آواز نہیں بلند ہے، خود جن کو ایکسپورٹ کیا گیا ہے وہ آنے کے بعد وہاں کے اوپر انہوں نے جو حالات پیدا کیے، ہوا کیا، ہوا یہ کہ امریکہ نے دیکھا، اسرائیل نے دیکھا کہ یہ تو بہترین موقع ہے فائدہ اٹھانے کا، جس وقت مڈل ایسٹ میں پوری ایک آزادی کی لہر دوڑی اور انہوں نے एक ग्रुप तैयार किया जिसको दाइश या ईसाई कहते हैं, और इसको ट्रेनिंग दी गई जॉर्डन में उर्दुन में, और इनको ट्रेन करने के बाद सीरिया इनको भेजा गया। सीरिया में इन्होंने तेजी के साथ तमाम शहरों और गांवों पर कब्जा करना शुरू कर दिया। नतीजे में कहां तक पहुंच गए, जनाबे सैयदा ज़ैनब तक, यानी बीबी के हरम तक। अब जब बीबी के हरम तक बात आई, देखिए शिया अपने तौर पर सब कुछ बर्दाश्त कर लेगा, लेकिन मासूमीन की शान में कुछ हो जाए या मासूमीन के रोजों को पर कोई आंच आ जाए, ये मुमकिन नहीं है। जैसा कि आप सब जानते हैं कि आला रूहानी ईरान के सदर, उन्होंने भी चैलेंज किया था और कहा था कि देखो ये जो है डेड लाइन है, अगर कहीं कोई भी हमारा रोजा यानी जो भी मासूमीन के रोजे में वो किसी खतर में देखा हमने, तो फिर हमको किसी से परमिशन लेने की जरूरत नहीं है, हमको किसी से भी इजाजत लेने की जरूरत नहीं पड़ेगी हमको भी। लिहाजा इस तरफ आंख ना उठाना और इस तरफ कोई गलती से भी कोई ऐसा काम ना करना कि जिससे किसी भी मासूम के रोजे को कोई नुकसान पहुंचे। चुनांचे आप जब ये पहुंचे वहां सैयदा ज़ैनब तक, उसके बाद क्या हुआ, उसके बाद हुआ ये कि यही अफराद की जिन्होंने हमेशा इस इस्लाम के लिए शियत के लिए कुर्बानी दी है, इराक के नौजवान, लबनान के नौजवान, ईरान के नौजवान, जो कि मिला जुला के हिजबुल्लाह कहलाते हैं, अल्लाह का गरोह, अल्लाह का लश्कर, हकीकत में यही अल्लाह वाले थे, यही मौला वाले थे कि जिन्होंने सीरिया में आने के बाद इस पूरे एरिया को आजाद कराया जो हरम का एरिया था और जो रोजा खतरों में घिरा हुआ था। अल्हम्दुलिल्लाह आज वहां ज़ायरीन का आना जाना है और बहुत ही जल्द इंशाअल्लाह पूरे वर्ल्ड में ज़ायरीन के लिए जनाब ज़ैनब का रोजा खुल जाएगा। अब जब इन्होंने देखा ये तो चैलेंज हमारे सामने, लिहाजा इन्होंने भागना शुरू किया और सीरियन आर्मी ने हिजबुल्लाह की मदद से तेजी के साथ इनको पीछे हटाना शुरू कर दिया। ये रह गए महदूद रक्के तक जो टर्की बॉर्डर लगता है, क्योंकि टर्की कतर ही की तरफ से भेजे गए थे, लिहाजा अब जब रक्के में महदूद रह गए तो इन्होंने सोचा कि इन्होंने जिन्होंने इनको बनाया था, जिन्होंने पैदा किया, जिन्होंने ट्रेनिंग दी थी, ये भाग के जाएंगे कहां, ये आएंगे तो हमारे ही मुल्कों में, इसलिए इसमें यूरोप के लोग भी हैं, अमेरिका के लोग भी हैं, सऊदीया के हैं, कतर के हैं, टर्की के हैं, लिहाजा जब आएंगे तो ये तो वही करेंगे जो सीरिया में कर रहे हैं, इसलिए इनको ट्रेनिंग ही ले दी गई है कि तुम गले काटो और जो भी तुम्हारी विचारधारा से मेल ना खाए वो काफिर और काफिर कत्ल वाजिब, लिहाजा ये तो आने के बाद अपने मुल्कों में गले काटे, कहां भेजा जाए। उन्होंने सोचा कि इराक पर दबाव भी बना लिया जाए और इनको वहां भेज दिया जाए। चुनांचे उनको भेज दिया गया इराक पर दबाव बनाने के लिए और तरीके से एक और मुश्किल पैदा करने के लिए और इनको और मैदान फराहम करने के लिए इराक। अब जब ये इराक पहुंचे रातों रात पूरी प्लानिंग के साथ इन्होंने मूसल और तिकरीत और करकूक जैसे शहरों पर कब्जा करना शुरू किया। मालूम है एक हफ्ते के अंदर अंदर ऐलान हो रहा है कि साहब आधा इराक उनके कब्जे में आ गया और तेजी के साथ ये बगदाद की तरफ बढ़ रहे हैं और बहुत जल्दी बस अब बगदाद भी चला जाएगा और बस रोजे खतरे में। ऐसे ही मौके के ऊपर हकीकत में मर्जियत की अहमियत समझ में आती है। ऐसे ही मौके पर आयतुल्लाह सिस्तानी अल्लाह हमको सलामत रखे, अल्लाह हमको पूरे हम रखा करे, कि जिन्होंने एक फतवा दिया था कि इस वक्त जो भी अफराद दिफा कर सकते हैं उनके लिए वाजिब है कि अपनी सरजमीन और इन हरमाहाय मुतहर के लिए इनकी हिफाजत के लिए वो अपने तौर पर दिफा के लिए निकले। नतीजा क्या हुआ, इसी इराक और ईरान और इराक और लबनान की सरजमीन से 1 करोड़ अफराद, 1 करोड़ अफराद मर्जियत के दिफा में और अपनी इस इराक की मुकद्दस सरजमीन की हिफाजत के लिए निकल पड़े। अब अमेरिका ने देखा कि ये तो क्रेडिट चला जाएगा मर्जियत को, जिसको डैमेज करने के लिए हमने करोड़ा करोड़ डॉलर खर्च किए हैं, इनकी इज्जत में इजाफा होगा। ऐसा क्या किया जाए, इस मर्जियत को डैमेज कैसे किया जाए, इसको रोका कैसे जाए। लिहाजा उन्होंने साजिश के तहत अपने ही आदमियों से अपने गले कटवाए इसी इराक में। कोई दाइश नहीं था, कोई अमेरिकी और बरतानिया का पत्रकार या वहां के ऊपर आने वाला नहीं था, ये इन्हीं के आदमी थे कि इन्हीं के आदमियों के गले काट रहे थे। क्यों, ताकि इराक के ऊपर बम गिराने के बहाने मिले, लिहाजा अपने ही गलों से इन्हीं को ट्रेनिंग उन्होंने दी है, नहीं मालूम इशारा बरतानिया का था कहां का था नहीं मालूम, इसलिए कि मीडिया तुम्हारे कब्जे में है, मीडिया तुम्हारे इख्तियार में है, आजाद जराए से उसकी तस्दीक हो नहीं सकती। तुमने कहा मार दिया, तुमने कहा जिंदा है जिंदा है, तुमने कहा लादे को गिरा दिया गिर गया, कहा अगर बगदादी मर गया मर गया, आजाद जरिए से कोई तस्दीक हो नहीं सकती। तुम जब चाहो इसको जिंदा कर दो, जब इस तौर मार दो। लिहाजा इन्होंने पूरी प्लानिंग की थी, इन्होंने तो बरतानिया के जर्नलिस्ट को मार दिया, तो अमेरिकन जर्नलिस्ट को मार दिया, अभी तक अमेरिका की आग नहीं खुली थी, अभी तक बर्तानिया की आग नहीं खुली थी। जैसे ही एक जर्नलिस्ट का बर्तानिया में कत्ल होता है, एक अमेरिकी जर्नलिस्ट का कत्ल होता है, हजारों हजार मजलूमों के गले सीरिया में इराक में काट दिए गए, एक आवाज अमरीका से बुलंद नहीं हुई, एक आवाज सऊदिया से नहीं बुलंद हुई, लेकिन जैसे ही एक अमरीकी एक बर्तानवी मारा गया, ओ ये तो आतंकवादी है, ये तो दहशतगर्द है, इनको मारना चाहिए, इनको खत्म करना चाहिए। और इसी के तहत उन्होंने एक और अलायंस तैयार किया, और उस अलायंस में उन्हीं को रखा जिन्होंने इनको ट्रेंड किया था, और जो आखिर निशा इसका निशाना बनने वाले इस जुल्म का, उसके सिलसिले में उनके लिए कुछ भी जगह नहीं। ईरान इराक यही लबनान यही सीरिया, उनके लिए कोई जगह नहीं। लाए कौन गए उस अलायंस में? सऊदिया टर्की कतर यूरोप अमरीका। चुनांचे हुआ क्या नतीजा? यह कि वाकई रूसी आवाज की बुनियाद के ऊपर तेजी के साथ इन्होंने पीछे कर दिया। अब उसके बाद इन्होंने हवा खिला किया, देखो और मैं इन चेहरों के मौके में खतरे में होता है, कोई जाएगा नहीं, मार दिए जाओगे काट दिए जाओगे। अजीजाने मोहतरम देखिए अल्लाह जिसको रखे उसको कौन चखे। अल्लाह जिसको चाहता है बुलंदी अता करता है, अल्लाह जिसको चाहता है जलील और ख्वार करता है। किस तरीके से दुश्मनान इस्लाम और दुश्मनान तशय्यु जलील हुए अरबईन हुसैनी के मौके पे। जहां फिर उसी मर्जियत में, देखो डरना नहीं, रास्ते खुले हुए हैं जाओ। जबकि खुद इराक में सिस्तानी साहब ने यह भी कहा था इराक के लोगों से, अगर ये हुक्म ना आया होता नहीं मालूम कितना बड़ा मजमा होता। खुद इराक के लोगों से कहा था कि देखो सब लोग अपना गांव छोड़ के ना जाना, और देखो होशियार रहना दुश्मनों से। लिहाजा जिनके हाथों में हथियार है वो अपने गाँव में रहे, कि ऐसा ना हो कि वक्त का फायदा उठाकर ये लोग तुम्हारे गाँव के ऊपर हमला कर दें, खाली गांव पाकर खाली शहर पाकर। लिहाजा देखो शहरों को खाली नहीं छोड़ना, गांव को खाली नहीं छोड़ना। उसके बावजूद 2.5 करोड़ अफराद, पूरी तारीख इंसानियत में अब तक का पूरा तारीखी इज्तिमा। लेकिन अफसोस यकीनन शिया खुश हुए, यकीनन शिया समाये नहीं जा रहे थे, भूले नहीं समाये रहे, तो होना भी चाहिए। लेकिन अफसोस कि जहां इतना बड़ा मजमा वही पूरे वर्ल्ड लेवल के ऊपर मीडिया खामोश, किसी भी टीवी चैनल पे नहीं, किसी भी वेबसाइट पे नहीं, आप किसी भी पेपर में नहीं, खाली ये तो चलिए हज तमाम मुसलमानों से मुताल्लिक हर साल खबर आती है, दुनिया खबर लेती है। बांग्लादेश में इज्तिमा होता है कि 5 साल के ऊपर एक इज्तिमा होता है, पूरी दुनिया उसकी रिपोर्टिंग करती है। हज के बाद सबसे बड़ा इज्तिमा, हज के बाद सबसे बड़ा इज्तिमा, हज के बाद सबसे बड़ा इज्तिमा। अरे ये तो हज का भी रिकॉर्ड किसने तोड़ा? और हकीकत में IRIB ने इसी साल खबर आई थी, ईरान न्यूज एजेंसी की हिंदी सभी से खबर लगाई थी कि दुनिया का सबसे बड़ा जो मजमा होता है वो कुंभ में होता है। इस साल 1 करोड़ का मजमा था कुंभ में, जो 10 साल के ऊपर हिंदुस्तान में होता है। लेकिन करबला में अरबईन हुसैनी के मौके पर, इमाम के चेहरों के मौके पर 2.5 करोड़ अफराद जो इमाम के इश्क और मोहब्बत में मुख्तलिफ सवारियों से मुख्तलिफ अंदाज में पैदल जिस हालत में है उस हालत में चले जा रहे, न सर्दी की परवाह, न सख्तियों की परवाह, न तकलीफों की परवाह। क्या वाकया एक रेला था कि जो हरम हुसैनी की तरफ, समंदर था कि हकीकत में मौजें मारता हुआ चला जा रहा था हरम हुसैनी की तरफ, करबला मौला की तरफ। तो हकीकत में ये जो साल वाकया हुआ, हकीकत में ये जो मुहर्रम गुजरे, ये एक तरफ जहां मर्जियत की शान में और उनकी عظمت میں اضافہ ہو گئی. عزاداری سید الشہداء نے ثابت کر دیا کہ دیکھو جب جب دنیا کے سامنے کوئی چیلنج آئے گا یہ عزاداری سید الشہداء ہی ہے کہ جو مذہب اہل بیت اور مذہب تشیع کے لیے بہترین دفاع کا اسٹیج ثابت ہوگی. اور حقیقت یہی ہے. لہذا ہمیں چاہیے کہ زمانے اور وقت اور حالات کے اوپر نگاہ رکھتے ہوئے کہ آج دنیا میں ہو کیا رہا ہے اور دنیا کس طریقے سے اسلام اور شیعہ کے سلسلے میں کیا سوچ رہی ہے, کیا کر رہی ہے اور ہماری ذمہ داری کیا ہے اس موقع کے اوپر. کیا جہاں ایک طرف یہ وہیں اوپر بہت بڑی یہ بہت بڑا پروپیگنڈا کیا تھا کہ جس کی بنیاد پر یہ دکھایا جائے کہ دیکھو یہ شیعوں سے مخصوص ہے اور دیکھو اس کا اہل سنت یا دوسرے مسلمانوں سے کوئی تعلق نہیں ہے اور دوسرے مسلمانوں کو بالکل الگ کر دیا جائے. لیکن حقیقت میں ہمارے تمام مرانجے اسی کو کہتے ہیں بصیرت, اسی کو کہتے ہیں بصیرت. اسی سلسلے میں میں جو آج خطبہ خدمت پیش کرنے والا جو ہماری سلسلے وار گفتگو ہے نہج البلاغہ ایک آئینہ اور 106 نمبر کے کلمات حکمت تک بات پہنچی تھی. آج 107 نمبر کا جو کلمات حکمت میں سے کلمہ تھا وہ حقیقت میں پہلا کلمہ اسی سلسلے میں ہے کہ بہت سے عالم ایسے ہیں, پہلا جملہ اسی گئی تھا, بہت سے عالم ایسے ہیں جنہیں دین سے ناواقفیت نے مار ڈالا ہے. جاہلوں کی بات نہیں ہو رہی ہے, عالموں کی بات ہو رہی ہے. بہت سے عالم ایسے ہیں جنہیں دین سے ناواقفیت نے مار ڈالا ہے اور پھر ان کے علم نے بھی انہیں کوئی فائدہ نہیں پہنچایا. علامہ جوادی علیہ الرحمن نے اس سلسلے میں حاشیہ لگایا ہے, فرماتے ہیں کہ یہ وہ عالم ہیں جن کے پاس ڈگریوں کا ڈھیر تو ہے, جن کے پاس ڈگریوں کا خلول تو ہے لیکن دین کی بصیرت نہیں ہے. ایک ہوتی بصارت اور ایک ہوتی بصیرت. ایک ہے بصارت اور ایک ہے بصیرت. بصارت آنکھوں سے دیکھنا, بصیرت دل کی نگاہوں سے دیکھنا. اس وقت ہماری ذمہ داری کیا ہے, ہمارا فرض کیا ہے, اس موقع پہ ہمیں کہنا کیا ہے, ہم کو کرنا کیا ہے. حقیقت میں یہ ہمارے قوم کے مراجع, ہمارے قوم کے علماء کی جنہوں نے واقعی اس غیبت کے دور میں ان تمام چیلنجوں کا سامنا کیا ہے, ان تمام چیلنجوں کا سامنا کیا ہے کس بنیاد پر؟ بصیرت کی بنیاد پر. یہ حقیقت میں مراجع کی بصیرت ہی تھی جس کی بنیاد کے اوپر یہ شان اور یہ شوکت میں دیکھنے کو ملی, یہ انداز میں دیکھنے کو ملا. تو عزیزان محترم, میں اور زیادہ کچھ بیان نہ کر کے جہاں ایک طرف یہ سال عزت و سر بلندی مرجعیت اور عزاداری سید الشہداء کا قرار پایا, وہیں دوسری طرف جو حالات پیش آئے ان 2 مہینے 8 دنوں میں, اگرچہ الحمدللہ کوئی ایسا بڑا حادثہ یا واقعہ رونما نہیں ہوا کہ جس میں جس طریقے سے ہر سال سننے میں آتا تھا کہ پاکستان میں اتنے عزادار مار دیے گئے اور عراق میں اتنے عزادار بم سوڑا دیے گئے اور دوسرے ملکوں میں اتنے زیادہ نقصانات ہو گئے, الحمدللہ خود ہندوستان میں ہاں ضرور یہی اوپر بھوپال میں 40 مودنی کے گھر چلا دیے گئے, اس کے علاوہ اور دوسرے علاقوں میں کچھ ایسی کوششیں کی گئیں جس سے سنی شیعہ اختلاف ہو. اور ہوشیار رہیے گا, آگاہ رہیے گا, اس وقت آپ جن حالات سے گزر رہے ہیں اپنے ملک میں بہت ہوشیاری کی ضرورت ہے, بہت ہوشیاری کی ضرورت ہے. اگر آپ کی نظر خود اپنے ہندوستان کے چینلوں پر ہے تو اس وقت کھلا کھلا یہ بات سامنے آ رہی ہے کہ ہمارا مقصد مسلمانوں کو لڑانا ہے, ہمارا مقصد مسلمانوں میں اختلاف کرانا ہے. لہذا ہوشیاری کی ضرورت ہے, کہیں کوئی ایسا کام کوئی ایسی بات نہ ہو جسے دشمن فائدہ اٹھائے اور ہم جو اقلیت میں اقلیت ہم ہی تھے اور ان میں بھی اول مسلمانی اقلیت میں اور اقلیت میں بھی اقلیت. لہذا ہوشیاری کی ضرورت ہے کہ ہم ہوشیار رہیں. یہ تو دشمن چاہتا ہے دشمن اپنے مقصد میں کامیاب نہ ہونے پائے, نہ تو کوئی ایسی بات کرے کہ جس سے شیعہ شیعہ میں اختلاف ہو اور نہ کوئی ایسی بات کی جس سے شیعہ سنی اختلاف کی کوئی صورت پیدا ہو, اور کوئی بھی ایسا کام نہ کرے گی جس سے ہمارے گھر ہمارے محلے ہمارے خاندان ہماری مسجدیں ہمارے امام بڑے خطروں میں پڑ جائیں. لہذا اس وقت کی ذمہ داری بنتی ہے, इस मुहर्रम में हिंदुस्तान में बहुत सी जगहों के ऊपर ये कोशिश की गई कि सुन्नी शिया के खिलाफ लड़ दिया गया, बहुत सी जगहों के ऊपर। लेकिन इस सिलसिले में जो अलमानी वसारत है, जो खुतबा की जिम्मेदारी है, यकीनन वो बहुत अहम है। दूसरे ये कि इसी हफ्ते में एक और वाकया जो सामर्रे में वाकया हुआ, ईरान की सिपाह पासदारान इंकलाब इस्लामी के जो कमांडर थे सामर्रे के, सरदार हमीद तकवी, इन्हीं दाइश के अफराद से जंग करते हुए उनकी शहादत वाकई हुई। और यह खबर जो बहरीन से आ रही है, और वहां जो अल-विफाक पार्टी जो इस वक्त सबसे बड़ी शियों की पार्टी है और उसके जो सरबराह है शेख अली सलमान, उनको बहरीन की गवर्नमेंट ने अरेस्ट कर लिया है, और जिसकी बुनियाद के ऊपर हर रोज बहरीन में मुजाहरे हो रहे हैं, एहतजाज हो रहे हैं। बहरहाल ये दुनिया में इस वक्त के हालात हैं। इन हालात के सिलसिले में उस मालिक की बारगाह में दुआ है, जिन हालात से शियत गुजर रही है, जिन हालात से इस्लाम गुजर रहा है, इसके सिलसिले में उस माबूद की बारगाह में दुआ हमारी कहा, हम सब तेरे गुनाहगार और खताकार बंदे हैं। माबूद जुमा सहरुल अय्याम जो तेरी आखिरी हुज्जत के ज़ुहूर का दिन है, पर हमारी उम्मीद जो कि हमारी उम्मीद और जो कि हमारा सहारा है, बारे लगा तुझे वास्ता मोहम्मद वाले मोहम्मद अलैहिस्सलाम का, माबूद हुज्जत आखिर के ज़ुहूर में ताजील फरमा। माबूद हम सब को इमाम के गुलामों और उनके नासरों में शुमार फरमा। हमारे किरदार से, हमारी रफ्तार और गुफ्तार से हमारे इमाम के कल्ब को रसी और खुशनूद फरमा। बारे मोमिनीन जहां जहां भी आबाद, उन सब की जान माल इज्जत आबरू की हिफाजत फरमा। मकामात मुकद्दसा की हिफाजत फरमा। उलमा और मराजे की हिफाजत फरमा। इस्लाम दुश्मन ताकतों, इस्लाम और शियत के खिलाफ होने वाली हर साजिश को नाकाम और नामुराद फरमा। बारे इलाही तमाम दुश्मनों और तमाम साजिशकारों को जलील और खार फरमा। बारे इलाहा मोमिनीन जो मरीज हमको शिफा अदा फरमा, जो मकरूज होंगे कर्जों को अदा फरमा, जो परेशान हाल परेशानियों को दूर फरमा, जो दुनिया से रुखसत हो चुके उनकी मगफरत फरमा। बारे इलाहा हम सब की आखिरत बखैर फरमा। आखिरत में आइम्मा ताहिर अलैहिस्सलाम की शफाअत नसीब फरमा। हम सब की तमाम दीनी और दुनियावी हाजतों को पूरा फरमा। माबूद हम सब को हमेशा खुशियां नसीब फरमा, और हमारे अंदर से हर किस्म के दर्द और गम और रंज को दूर फरमा। बारे ला हमारी दुआओं को कबूलियत का शरफ अता फरमा। व तक़ब्बल मिन्ना इन्नका अंतस समीउल अलीम। बिस्मिल्लाहिर रहमानिर रहीम। والعصر إن الإنسان لفي خسر إلا الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر. صدق الله العظيم.